الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومن آياته أن خلق لكم من أنفسكم أزواجا لتسكنوا إليها وجعل بينكم مودة ورحمة إن في ذلك لآيات لقوم يتفكرون سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللہ رب العزت کا لاکھ لاکھ احسان کہ اس کریم پروردگار نے ایک مرتبہ پھر صحت اور سلامتی کے ساتھ ایمان کی حفاظت کے ساتھ رمضان المبارک کا یہ بابرکت وقت عطا فرما دیا. ہم اللہ رب العزت کا جتنا شکر ادا کریں وہ تھوڑا ہے. ان مجالس میں کامیاب ازدواجی زندگی کے متعلق بیانات ہوں گے. امید ہے کہ مستورات دل کے کانوں سے سنیں گی اور ان اصولوں کو اپنی زندگی میں اپنا کر اللہ کی عبادت گزار نیک مقبول بندی بننے کی کوشش کریں گی. قرآن مجید کی جو آیت تلاوت کی گئی ارشاد باری تعالی ہے وَمِنْ آیَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا. اور اللہ تعالی کی یہ نشانیوں میں سے ہے کہ اس نے تم سے تمہارے ہی لیے جوڑا بنایا تاکہ تم اس سے سکون حاصل کرو. شادی کیا ہوتی ہے؟ ایک مرد اور ایک عورت کے درمیان شرعی گواہوں کی موجودگی میں اللہ کے نام پر معاہدہ ہونا، اس کو شادی کہتے ہیں. یہ جو ایگریمنٹ ہوتا ہے، نکاح ہوتا ہے، یہ اللہ کے نام پر ہوتا ہے. اللہ تعالیٰ ہی کا نام اتنا اچھا ہے کہ وہ حرام کو حلال کر دیتا ہے. آپ دیکھیں، قربانی کے جان پر اللہ کا نام نہ لیا جائے تو وہ حرام. اسی طرح مرد اور عورت کے تعلق کے درمیان اللہ کا نام آئے گا تو عورت حلال ہوگی، وگرنہ دونوں کا ملنا ایک دوسرے کے ساتھ حرام ہوگا. قربان جائیں اس پروردگار کے نام پر کہ جس کا نام اتنی برکتوں والا. فرمایا وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامِ. دیکھا، اللہ کے نام پر عورت مرد کے لیے حلال ہوتی ہے، مرد عورت کے لیے حلال ہوتا ہے. تو اس شادی خانہ آبادی میں اس اللہ کو نہ بھولیں جس پروردگار کی وجہ سے دونوں میاں بیوی بنے. نکاح سے پہلے دونوں ایک دوسرے کے لیے غیر محرم تھے. لڑکے کے لیے لڑکی کو دیکھنا حرام، لڑکی کے لیے لڑکے کو دیکھنا حرام. اتنی اجنبیت، دوری. اللہ کا نام درمیان میں آیا، اتنے قریب ہو گئے کہ اب وہ بیوی سب اپنوں سے بڑی اپنی بن گئی، شریکہ حیات بن گئی. اس لیے شادی کے مقاصد ذہن میں رکھنے ضروری ہیں کہ یہ ایک بندھن ہے جو ایک مرد اور عورت کے درمیان ہوتا ہے گواہوں کی موجودگی میں اللہ کے نام پر. کہتے ہیں کہ ویڈنگ رنگز آر دی ورلڈز سمالیسٹ ہینڈ کفز, کہ یہ جو ویڈنگ کی رنگ ہوتی ہے یہ دنیا کی سب سے چھوٹی ہتھ کڑی ہوتی ہے. دونوں ایک بندھن میں بندھ جاتے ہیں. قرآن مجید میں اللہ تعالیٰ فرماتے ہیں وَأَخَذْنَ مِنْكُمْ مِيثَاقًا غَلِيظًا, اور وہ تم سے ایک پکا عہد لے چکی ہیں, کمٹمنٹ لے چکی ہیں. چنانچہ شادی کے مقاصد میں سب سے پہلا مقصد ہے گناہوں سے بچنا. خاوند بیوی کے ذریعے گناہوں سے بچے اور بیوی خاوند کے ذریعے سے گناہوں سے بچے, یہ شادی کے مقاصد میں سے سب سے پہلا مقصد ہے. اور دوسرا مقصد ہے ایمان کو مکمل کرنا, کیونکہ نبی علیہ السلام نے ارشاد فرمایا ان نکاح نصف الایمان, نکاح آدھا ایمان ہے. شادی سے پہلے انسان جتنا ہی نیک بن جائے ابھی آدھے ایمان پر عمل کر رہا ہے, نکاح ہونے کے بعد اب ایمان کی تکمیل ہو جاتی ہے. اس لیے اللہ تعالیٰ بندے کے اعمال کا اجر بڑھا دیتے ہیں. حدیث مبارکہ میں ہے کہ شادی سے پہلے ایک نماز پڑھیں تو ایک نماز کا ثواب, اور شادی ہونے کے بعد ایک نماز پڑھیں تو 21 نمازوں کا ثواب. اور بعض روایات میں 42 نمازوں کا ثواب. تو اعمال کا اجر بڑھ جاتا ہے. اس کی کیا وجہ ہے کہ رب کریم یہ فرماتے ہیں کہ میرے بندے پہلے تیرے اوپر صرف حقوق العباد تھے, ایک نماز کا اجر ایک ملتا تھا کہ صرف حقوق اللہ تھے, اب تیرے اوپر حقوق العباد بھی آ گئے. ان حقوق العباد کو پورا کرتے ہوئے جب تم میرے حقوق کو بھی پورا کرو گے میں پروردگار اعمال کی قیمت بڑھا دوں گا. تو شادی کے مقاصد میں سے پہلا, میاں بیوی ایک دوسرے کے ذریعے سے گناہوں سے بچیں, اور دوسرا ایمان کی تکمیل ہو, اعمال کا اجر بڑھ جائے. تیسرا کہ دونوں کو عزت مل جائے. جب شادی ہو جاتی ہے تو خاوند بیوی کے لیے عزت کا سبب بنتا ہے, بیوی خاوند کے لیے عزت کا سبب بنتی ہے. پھر چوتھا مقصد محبت کا ملنا, کہ میاں بیوی دونوں ایک دوسرے کو محبتیں دیتے ہیں, محبتیں تقسیم کرتے ہیں اور محبتوں بھری زندگی ہوتی ہے. پھر پانچواں مقصد ہے شریک حیات کا ملنا, کہ انسان زندگی کا ساتھی پا لیتا ہے, زندگی کے حالات کے اتار چڑھاؤ میں کوئی اس کا اپنا ہوتا ہے, وہ ایک دوسرے کے ساتھ شیئر کر سکتے ہیں, وہ دونوں مل کر زندگی کے غموں کا بوجھ اٹھا سکتے ہیں. پھر چھٹا مقصد ہوتا ہے اولاد کا ہونا. چنانچہ فطری خواہش ہے ہر انسان کی کہ اولاد ہو. اس لیے انبیاء کرام جیسی بزرگ ہستیاں بھی اللہ سے اولاد کے لیے دعائیں مانگتی رہیں. حضرت زکریہ علیہ السلام نے دعا مانگی رب انی وہن العظم منی واشتعل الرأس شیبا, اے میرے پروردگار اتنا بوڑھا ہو گیا ہوں کہ میری ہڈیاں بوسیدہ ہو گئیں اور میرے بال سفید ہو گئے, لیکن ابھی بھی میں آپ کے درگاہ سے اس نعمت کے حاصل کرنے میں مایوس نہیں ہوا, मैं अभी भी दुआ मांगता हूं। तो देखो बुढ़ापे में भी इंसान की ये तमन्ना होती है, इसी तरह हर औरत के दिल की फितरी ख्वाहिश होती है कि अल्लाह मुझे औलाद की नेमत अता फरमाए। और सातवां मकसद होता है पुरसकून जिंदगी गुजारना। इस लफ्ज को समझने की कोशिश करें कि आजकल जहनों में ये बात सिमा गई कि कोई गम होना ही नहीं चाहिए, परेशानी होनी ही नहीं चाहिए। एक काफिर की सोच और होती है, मोमिन की सोच और होती है। काफिर यूं सोचे कि कोई परेशानी नहीं होनी चाहिए तो वो सोच सकता है, मगर मोमिन तो जानता है कि दुनिया दारुल मेहन इम्तिहान गाह है और इस इम्तिहान गाह में हालात अदलते बदलते हैं। कभी अल्लाह खुशी देकर आजमाते हैं, कभी गम देकर, कभी सेहत देकर, कभी बीमारी देकर। तो हालात के उतार चढ़ाव को एक्सपेक्ट करना चाहिए। दुनिया की जिंदगी फूलों की सेज नहीं है, इम्तिहान गाह है। आप क्या समझती हैं कि जो दुनिया के बादशाह होते हैं उनको परेशानियां नहीं होती? तोबा तोबा, इतने परेशान कि उनकी परेशानियां किसी शहर के लोगों में तकसीम कर दें तो शहर के सारे लोग परेशान हो जाएं। तो मकसद समझें कि सुकून पाना। तो मियां बीवी दोनों पुरसकून होते हैं अगरचे तंगी हो, अगरचे परेशानी हो, अगरचे बीमारी हो। तो इन चीजों का होना अलग बात है और दिली सुकून होना ये अलग बात है। जब इंसान को ये महसूस होता है ना कि मैं अकेला नहीं, मेरे साथ कोई और भी है, तो फिर परेशानी परेशानी नहीं लगती, फिर दिल पर सुकून होता है। इसलिए शरीयत ने इतना खूबसूरत लफ्ज इस्तेमाल किया कि एक लफ्ज से शादी का मकसद वाज़े फरमा दिया। चुनाचे शादी होने के बाद मियां बीवी मिलकर कदम उठाते हैं, बीइंग टुगेदर, शेयरिंग टुगेदर, डूइंग थिंग्स टुगेदर, ये फिर उनकी जिंदगी का उसूल बन जाता है। अब हम पर सुकून अल्दवाज जिंदगी कैसे हासिल करें? आइए कुरान मजीद की तालीमात को सामने रखकर इस मजमून की तफसीलात सुने। सबसे पहले वमिन आयाती ही, अल्लाह ताला फरमाते हैं कि ये अल्लाह की निशानियों में से है। तो खाविंद बीवी के लिए अल्लाह की निशानी और बीवी खाविंद के लिए अल्लाह की निशानी। वाकई अगर अल्लाह ने मियां बीवी को न बनाया होता तो हर एक की जिंदगी अधूरी होती, हर एक की जिंदगी में खला होता। तो इससे इंसान इज्जत करे, खामिंद बीवी की इज्जत करे कि मेरे अल्लाह ने इसको मेरी जिंदगी के लिए बनाया है, और बीवी अपने खामिंद की इज्जत करे। और इस बात को जहन में रखें कि हमारे दरमियान जो निकाह का मुआहिदा है वो अल्लाह के नाम पर है। इसलिए सूरह निसा पढ़िए तो आपको हर चंद आयतों के बाद मिलेगा वत्तकुल्लाह वत्तकुल्लाह, अल्लाह से डरो अल्लाह से डरो। क्योंकि अल्लाह ताला जानते थे कि मियां बीवी का रिलेशनशिप इतना डेलिकेट होता है कि अगर बंदे के दिल में अल्लाह का खौफ ना हो तो वो जाहिर में सच्चा भी बनता है मगर दूसरे की दिल आजारी भी कर रहा होता है। इसलिए अल्लाह ने फरमाया कि तुम मखलूक का ख्याल मत रखो, तुम्हारा मामला अल्लाह के साथ है जो दिलों के भेद जानने वाला है। सो अल्लाह इज द विटनेस टू ऑल थॉट्स, इंटेंशंस एंड एक्शंस। तुम जो कर रहे हो, तुम्हारे मन में क्या नियत है, इसको अल्लाह जानता है। आगे फरमाया, वजाल बैनकुम मवद्दतम व रहमा, और अल्लाह ने तुम्हारे दरमियान मोहब्बत पैदा कर दी। मवद्दत कहते हैं मोहब्बत को। चुनाचे मियां बीवी को एक दूसरे से फिजिकल और इमोशनल दोनों तरह की मोहब्बत चाहिए होती है, इसलिए मियां बीवी ऑल सीजन फ्रेंड्स होते हैं। ये सिर्फ बहार के दोस्त नहीं होते, ये ऑल सीजन फ्रेंड्स होते हैं, और ये फ्रेंडशिप आपस में बिल्ट अप करनी पड़ती है, इस पर इन्वेस्ट करना पड़ता है। जितना एक दूसरे की खातिर इन्वेस्टमेंट करेंगे, उतना ये मोहब्बत मजबूत होती चली जाएगी। एक दूसरे को टाइम देना, एफर्ट्स देना, केयर देना, सपोर्ट देना, एक दूसरे के काम करना, एक दूसरे की जरूरियात जिंदगी में दिलचस्पी लेना, इससे शादी का बंधन मजबूत हो जाता है। यूं समझ लें कि मियां बीवी का एक इमोशनल बैंक अकाउंट होता है। जितना वो उसके अंदर इनपुट डालते रहते हैं, उतना उनकी शादी पुरसुकून होती है। लव इज डायरेक्टली प्रोपोर्शनल टू इन्वेस्टमेंट। जिस चीज पर जान माल वक्त लगता है, उसकी मोहब्बत दिल में आती है। ये उसूल है। इसकी मिसाल सुन लीजिए, मां बेटे के ऊपर कितनी इन्वेस्टमेंट करती है। 24 घंटे की खादमा, पहले खिलाती है बाद में खाती है, पहले पिलाती है बाद में पीती है, पहले बच्चे को सुलाती है बाद में खुद सोती है। कितनी थकी हुई क्यों ना हो, बच्चे की आवाज आने पर फौरन उठ खड़ी होती है और बच्चे की जरूरत को पूरा करती है। तो जब माँ बेटे को दूध पिलाती है, उसकी केयर करती है, लुक आफ्टर करती है, इतना उस पर इन्वेस्टमेंट करती है, तो बच्चे की मोहब्बत भी उसके दिल में आ जाती है। इतनी टची होती है, अपनी तकलीफ गवारा कर लेती है, बच्चे की तकलीफ उससे गवारा नहीं होती। इंसान तो इंसान, जानवरों में भी हमने देखा कि मदर अपने बेबी के बारे में कितनी पोजेसिव होती है, प्रोटेक्टिव होती है। उसकी बुनियाद क्या कि मां की इन्वेस्टमेंट हुई होती है। अब एक मां का बेटा हो और उसको फौरन लेकर किसी और के हवाले कर दें, तो आप देखेंगे कि उन दोनों के दरमियान आपस में मोहब्बत का रिश्ता गहरा नहीं होगा। इसी तरह जो लोग दीन के ऊपर जान माल और वक्त लगाते हैं, उनके दिल में दीन की इज्जत आ जाती है, मोहब्बत आ जाती है, कदर आ जाती है। आज के मर्द लोग बिजनेस पर अपना वक्त लगाते हैं, माल लगाते हैं, तो इनको बिजनेस से कितनी मोहब्बत होती है। तो ये जहन में रखें कि जितना एक दूसरे के लिए वक्त देंगे, कुर्बानी देंगे, एक दूसरे का ख्याल रखेंगे, एफर्ट्स करेंगे, उतना ये शादी का रिश्ता मजबूत होगा और ये मोहब्बत गहरी से ज्यादा और गहरी होती चली जाएगी। तो मियां बीवी एक दूसरे को ओन करें। जहां एक दूसरे की खातिर कुर्बानियां नहीं होती, वहां तल्लुक कमजोर होता है। चुनाचे एक वाकया है, एक लड़की जैनब की शादी हुई और उसको सास ऐसी मिली कि अल्लाह की पनाह, छोटी छोटी बात पे तनकीद करने वाली, समझाने वाली, बताने वाली। मियां बीवी आपस में बहुत खुश थे, मगर सास हर वक्त कोई ना कोई मशवरा देती थी, कोई पॉइंट निकाल लेती थी, जिससे इस बच्ची का दिल दुखता था, इसका दिल तंग होता था। चुनाचे ایک سال اس نے جب گزارا تو اس نتیجے پر یہ پہنچی کہ اس ساس کی موجودگی میں میری زندگی کبھی خوش نہیں گزر سکتی، تو اس کے دل میں ایک نفرت آ گئی، دشمنی آ گئی، عناد آ گیا، یہ ایک آنکھ اپنی سانس کو نہیں دیکھنا چاہتی تھی، اس کا دل چاہتا تھا زمین پھٹے اور یہ بوڑھی عورت اندر اتر جائے، میری جان چھوٹ جائے اس سے۔ ایک دن یہ بیمار تھی تو حکیم کے پاس گئی دوائی لینے کے لیے، تو وہاں اس کے دل میں شیطان نے یہ بات ڈالی کہ کیوں نہ حکیم صاحب سے میں کوئی ایسی دوائی لے لوں کہ جس کی وجہ سے میری ساس مر ہی جائے، میری جان چھوٹ جائے۔ چنانچہ اس نے رو دھو کر حکیم کو بتایا، میں بہت دکھی ہوں، میں بہت پریشان ہوں، آپ میری ہیلپ کریں، مجھے کوئی دوائی ایسی دیں جو میں ساس کو کھلاؤں اور میری جان چھوٹ جائے۔ حکیم سمجھدار تھا، اس نے کہا بہت اچھا، میں تمہیں دوائی تو دے دیتا ہوں، لیکن ایک بات ذہن میں رکھنا کہ اگر ایسی دوائی دی کہ فوری اثر کرے تو تمہارے نام لگ جائے گا، تمہارے اوپر لوگ شک کریں گے، تم اس کے قتل کرنے والی بن جاؤ گی۔ اس نے کہا ہاں بات تو ٹھیک ہے۔ تو حکیم نے کہا کہ میں ایک ایسی دوائی دیتا ہوں کہ جو سلو پائزن ہے، اس میں ایک سال لگے گا اور ایک سال میں یہ عورت اندر سے اتنی کمزور ہو جائے گی کہ مر ہی جائے گی۔ وہ بہت خوش ہو گئی کہ اچھا آپ ایسی دوائی مجھے دے دیں۔ چنانچہ حکیم نے ایک دوائی دے دی اور کہا کہ اس کو وقتاً فقتاً کھلاتی رہنا اور ایک سال کا عرصہ ہے، تمہاری جان چھوٹ جائے گی۔ اب دلہن سمجھتی تھی کہ میرا مسئلہ حل ہو گیا، مگر حکیم صاحب نے ایک مشورہ اور دیا کہ دیکھو چونکہ یہ کام آپ خود کر رہی ہو تو دنیا آپ کو مجرم نہ سمجھے، اس لیے اب کوشش کرو کہ اس بوڑھی کی خدمت زیادہ کرو، اس کے قریب ہو جاؤ، اس کو اپنا بنانے کی کوشش کرو تاکہ دنیا والے بھی یہ دیکھیں کہ تم تو اس کو بہت اہمیت دیتی تھیں، خدمت کرتی تھیں، اچھا وقت گزارتی تھیں، تو تمہارے اوپر کوئی شک بھی نہیں کرے گا۔ اس کو یہ بات بھی اچھی لگی، چنانچہ یہ آئی، اب اس نے اس کو اپنی ساس کو وہ دوائی دینی شروع کر دی، مگر ایک تبدیلی یہ آئی کہ اس نے ساس کو اب ذرا زیادہ وقت دینا شروع کر دیا، ان کی خیال رکھتی، ان کی بات مانتی، ان کا دل خوش کرنے کی کوشش کرتی کہ تاکہ ساس بھی کہے کہ اس نے مجھے بہت محبت دی، اور خامد بھی یہی سمجھے کہ میری بیوی نے تو اس کی خدمت کرنے میں کوئی کمی نہیں چھوڑی، وہ اچھا بننا چاہتی تھی تاکہ قتل کا الزام اس کے سر پر نہ آئے۔ ایک سال اس نے خوب محنت کی اور اپنی ساس کی خدمت کر کے اپنے خامند کو بھی خوش کیا، ساس کو بھی خوش کیا، لیکن جب ایک سال گزرنے کے قریب آیا تو جب وہ تنہائی میں بیٹھ کر سوچتی کہ اب میری ساس مر جائے گی، تو اب اس کے دل کو خوشی کی بجائے غم ہوتا، کیونکہ اب قریب ہونے کی وجہ سے اس کو محبت ڈیولپ ہو چکی تھی۔ چنانچہ ایک سال کے بعد وہ روتی ہوئی پھر حکیم کے پاس آئی اور کہنے لگی کہ پلیز آپ مجھے اس زہر کا کوئی اینٹی ڈوٹ دے دیں، میں نہیں چاہتی کہ میری ساس مرے، وہ اتنی میرے ساتھ اچھی ہو گئی ہے، میں اس کے ساتھ اتنی کمفرٹیبل فیل کرتی ہوں کہ میں نہیں چاہتی کہ وہ فوت ہو۔ جب اس نے یہ کہا تب حکیم صاحب نے بتایا کہ بہت اچھا، میں نے اس کو زہر نہیں دی تھی، ایک عام دوائی دے دی تھی، تاکہ تمہارے دل کو تسلی رہے کہ زہر دی جا رہی ہے، لیکن جو میں نے تمہیں نصیحت کی تھی کہ ساس کی خدمت کرو، وقت دو، اس کی بات مانو، اصل تو یہ بنیاد تھی۔ پہلے تم نے انویسٹمنٹ کوئی نہیں کی ہوئی تھی، تمہیں اس کی بات بری لگتی تھی، وہ تمہیں سمجھاتی تھی تمہارے فائدے کی نیت سے اور تمہیں زہر چڑھتا تھا۔ اب جب تم نے اپنے آپ کو سمجھا کر اس کی خدمت کرنی شروع کر دی تو اب تمہارے درمیان محبت پیدا ہو گئی۔ پریشان نہ ہونا، تمہاری ساس ابھی نہیں مرے گی، اپنی طبعی زندگی گزارے گی۔ اب اس لڑکی کے آنکھوں سے پھر آنسو آ گئے، یہ غم کے آنسو نہیں تھے، یہ خوشی کے آنسو تھے۔ تو سوچئے کہ عورت اگر تھوڑا سا اپنے دل کو صبر دے اور پھر خدمت کرے، محبتیں تقسیم کرے، تو حالات خود بخود ٹھیک ہو جاتے ہیں، جو مخالف ہوتے ہیں وہ بھی موافق ہو جاتے ہیں۔ ساس پہلے بھی اچھا چاہتی تھی، سمجھاتی تھی، لیکن یہ سینسٹیو بہت ہو گئی تھی، بات نہیں سننا چاہتی تھی۔ اب جب اس نے اس کی بات سننی شروع کر دی تو ساس بھی بیٹیوں کی طرح اس سے محبت کرنے لگ گئی۔ چنانچہ اس لڑکی اور اس کی ساس کے درمیان محبت مثالی محبت بن گئی۔ اللہ اکبر کبیرہ۔ تو اس لیے میاں بیوی کے درمیان بھی جو محبت ہوتی ہے وہ بھی انویسٹمنٹ ہوتی ہے۔ بیوی خاوند کے لیے اپنا ٹائم انویسٹ کرے اور خاوند اپنی بیوی پر انویسٹمنٹ کرے تو یہ محبت پھر مضبوط سے مضبوط تر ہوتی جائے گی۔ دوسری بات شریعت نے کہی، مودتم و رحمہ، اور تمہارے درمیان ہم نے رحمت کو رکھ دیا۔ دیکھیں، جوانی میں میاں بیوی کی محبت میں ایک دوسرے کی جنسی ضرورت کا بھی عنصر شامل ہوتا ہے، لہذا اگر میاں بیوی جھگڑا بھی کریں، ناراض بھی ہوں، تو شام کو پھر دونوں اکٹھے ہوتے ہیں، خاوند کو بیوی کی ضرورت، بیوی کو خاوند کی ضرورت۔ لیکن جب بڑھاپا آ جاتا ہے تو اس وقت یہ جنسی ضرورت کا پہلو نہ ہونے کے برابر ہو جاتا ہے۔ تو اس وقت تو ایک دوسرے کے ساتھ اگر جھگڑا ہو تو نفرتیں پکی ہو جاتی ہیں۔ تو شریعت کی خوبصورتی دیکھیے کہ اللہ رب العزت نے ایک دوسرا لفظ استعمال کیا کہ تمہارے درمیان مودت بھی رکھ دی اور رحمت بھی رکھ دی۔ رحمت کہتے ہیں کہ اب تم ایک دوسرے کے ساتھ جو زندگی کا اتنا عرصہ گزار چکے، اب اس کی قدردانی کرو اور اس کی وجہ سے ایک دوسرے کے ساتھ درگزر کا معاملہ کرو۔ تو رحمہ از ٹو گیو وداؤٹ آسکنگ ٹو ریٹرن، اس کو رحمت کہتے ہیں۔ یعنی جو آپ اپنی جوانی کے میں ایک دوسرے کے لیے انویسٹمنٹ کر چکے ہیں اس کو آنر کریں، اس کا احساس کریں۔ خاوند یہ سوچے، جب یہ میرے پاس آئی تھی، چھوٹی عمر تھی، خوبصورت تھی، اب اتنے بچوں کی ماں بن گئی، اب اس کی وہ صحت نہ رہی، وہ خوبصورتی نہ رہی، اس نے تو اپنی لائف ہی انویسٹ کر دی، تو اس کی قدر ہونی چاہیے۔ بیوی بھی سوچے کہ میرے خاوند نے مجھے سایہ دیا، مجھے گھر دیا، مجھے عزت دی، یہ میرے اتنے بچوں کا باپ ہے، اب اگر یہ بڑھاپے میں ذرا سینسٹیو طبیعت کا مالک بن بھی گیا ہے تو کوئی بات نہیں، مجھے برداشت کرنا چاہیے۔ تو رحمت کا لفظ، سبحان اللہ، ایک دوسرے کی قدردانی کرنا اور گزرے ہوئے وقت کا لحاظ کرنا۔ چنانچہ ایک آدمی جو دفتر کے اندر اچھی پوسٹ پر تھا، اس کے دفتر میں ایک لڑکی سیکرٹری بنی جس کا نام للی تھا۔ تھوڑے دنوں کے بعد یہ افسر صاحب اس لڑکی کے ساتھ برے تعلق کے اندر گرفتار ہو گئے۔ اب اس کے دماغ میں ہر وقت وہ لڑکی سمائی ہوئی ہوتی اور اس کا جی چاہتا کہ بس میں ابھی شادی کروں۔ لڑکی کی ریکوائرمنٹ یہ تھی کہ تم پہلی بیوی کو طلاق دو، پھر میں شادی کروں گی۔ چنانچہ اب اس نے گھر میں آ کر اپنی خوشیوں بھری شادی شدہ زندگی کو خود خراب کرنا شروع کر دیا۔ بیوی کے ساتھ برے طریقے سے بول رہا ہے، اس کو اگنور کر رہا ہے، اس کے کاموں میں دلچسپی نہیں لے رہا، بچوں کے سامنے اس کو ڈانٹ ڈپٹ کر رہا ہے۔ اب بیوی پریشان کہ اس کو ہو کیا گیا، یہ تو اتنا اچھا خاوند تھا، اچانک کیا اس میرے اندر تبدیلی آ گئی کہ آنکھیں ہی بدل گئیں۔ چنانچہ اپنی طرف سے تو اس نے ہر ممکن کوشش کی خوش کرنے کی، مگر یہ بندہ تو خوش ہونا ہی نہیں چاہتا تھا، اس کی نیت ہی بد تھی۔ یہ چاہتا تھا میں اس کو طلاق دوں اور اس کے بدلے نئی چنچل اتنی خوبصورت لڑکی وہ میری بیوی بن جائے گی۔ چنانچہ جب خوب گھر کے اندر فساد مچا تو ایک دن بیوی نے اس سے پوچھا کہ دیکھو ہماری زندگی کے 25 سال اتنے اچھے گزر گئے، اب کیا مسئلہ بن گیا؟ تو اس نے کہا کہ اصل میں میں تمہیں طلاق دینا چاہتا ہوں اور میں اور شادی کرنا چاہتا ہوں۔ بیوی نے پوچھا کیوں؟ اس لیے کہ وہ زیادہ خوبصورت ہے، کم عمر ہے، نوجوان ہے، میں خوشیاں چاہتا ہوں۔ اب بیوی نے سمجھانے کی کوشش تو بہت کی، مگر خاوند کے تو دماغ میں کچھ اور ہی شیطانیت بھری ہوئی تھی۔ اس نے کہا دیکھو مجھے تو طلاق دینی ہے اور تم سے جان چھڑانی ہے، اور میں اپنی خوشی کی خاطر دوسری شادی کر کے ہی رہوں گا۔ جب بیوی نے محسوس کر لیا کہ یہ بندہ اپنے دل میں ایک فیصلہ کر چکا ہے تو اس نے کہا کہ اچھا آپ کیا چاہتے ہیں؟ خاوند نے کہا کہ چونکہ میرے پاس تنخواہ بہت ہے، مال و دولت ہے، میں تمہیں یہ گھر بھی دے دیتا ہوں اور میں تمہیں گاڑی بھی دے دیتا ہوں اور اتنا ماہانہ خرچہ بھی تمہارا میں طے کر دیتا ہوں، تم بچوں کے ساتھ اس گھر میں رہو، ان کو پالو، البتہ مجھ سے طلاق لے لو تاکہ میں دوسری شادی کر کے اس نئی بیوی کے ساتھ خوشیوں بھرا دن گزاروں۔ بیوی تھوڑی دیر خاموش رہی، پھر کہنے لگی کہ اچھا میری شرط یہ ہے کہ نہ مجھے مکان چاہیے، نہ مجھے تمہارا ماہانہ خرچہ چاہیے، اور نہ مجھے تمہاری گاڑی چاہیے۔ اس نے کہا پھر کیا چاہیے؟ اس نے کہا کہ بس میری شرط یہ ہے کہ تم مجھے محبت بھرا ایک مہینہ دے دو اور اس ایک مہینے میں اس طرح محبت سے رہو جیسے ہم اس وقت محبت سے رہتے تھے جب ہماری شادی ہوئی تھی، ابتدائی دنوں میں۔ خاوند نے کہا کہ یہ تو بہت آسان کام ہے، ایک مہینہ اس کو محبتیں دو، پیار دو، اور پھر جان ہی چھوٹ جائے گی۔ چنانچہ خاوند نے اس کے ساتھ یہ عہد کر لیا۔ اب چونکہ میاں بیوی میں عہد تھا تو بیوی نے اسے کہا کہ دیکھو جب شادی ہوئی تھی، میں دلہن تھی، آپ ایسے آتے تھے، ایسے بیٹھتے تھے، ایسے بات کرتے تھے، میں بھی آپ سے ایسے بات کرتی تھی، لہذا ہم نے یہ مہینہ اسی حالت میں گزارنا ہے۔ خاوند نے کہا بہت اچھا۔ چنانچہ دونوں نے آپس میں خوب گرم جوشی کا اظہار کیا، محبتوں کا اظہار کیا، میل ملاپ کیا، باتیں کیں، بیٹھے، اور جیسے ہنی مون کا وقت ہوتا ہے دونوں نے اس طرح وقت فارغ کر لیا۔ اب جب کچھ دن گزرے تو خاوند نے یہ دیکھا کہ یہ بیوی 25 سال پہلے جب میرے پاس آئی تھی کتنی خوبصورت تھی، کتنی سمارٹ تھی، کتنی اچھی تھی، اب 25 سال کے بعد یہ 5 بچوں کی ماں بن گئی، अब सेहत भी इसकी कमजोर हो गई, कुछ बिनाई भी कमजोर हो गई, ब्लड प्रेशर की मरीजा भी बन गई, अब मेदे के अल्सर का भी मसला है। अब ये बेचारी जब अकेली रहेगी तो खाविंद के बगैर इसकी जिंदगी कैसी होगी, क्योंकि दोनों करीब वक्त गुजार रहे थे तो खाविंद ने ऐसा सोचना शुरू कर दिया। तो पहले तो वो अपने ख्यालात को झटक देता और यही सोचता कि नहीं, मैंने दूसरी लड़की से शादी करनी है। लेकिन करीब रहने से मोहब्बतें बढ़ती हैं, अपनाइयत होती है, एहसास होता है इंसान को, जितना भी कोई पत्थर दिल हो उसको भी महसूस होता है। चुनाचे एक महीना जब करीब रहे तो आखिरी दिन बीवी ये एक्सपेक्ट कर रही थी कि आज मुझे तलाक का कागज मिल जाएगा, लेकिन आखिरी दिन फ्लोरिस्ट की तरफ से फूलों का एक गुलदस्ता आया और उस गुलदस्ते पर खाविंद की तरफ से यह पैगाम लिखा हुआ था कि जिस तरह मैंने मोहब्बत भरा ये महीना तुम्हारे साथ गुजारा, मैं जिंदगी के बाकी दिन भी इसी तरह मोहब्बत से गुजारूंगा, मैं दूसरी शादी नहीं करूंगा। तो ये आपस में एक दूसरे के साथ इन्वेस्टमेंट होती है, मोहब्बत एक दूसरे की खातिर कुर्बानी करने का दूसरा नाम है। इसलिए शरीयत ने मवद्दत का लफ्ज भी इस्तेमाल किया और रहमत का लफ्ज भी इस्तेमाल किया कि जब बच्चे जवान हो जाएं तो अब मियां बीवी को एक दूसरे के साथ नफरतों की जिंदगी नहीं गुजारनी, बल्कि एक दूसरे के साथ एहसास करना है, मोहब्बतों भरी जिंदगी गुजारनी है, अब बगैर रिटर्न के दूसरे को कुछ देना है। इसलिए कहते हैं कि यू कैन गिव विदाउट लविंग बट यू कैन नॉट लव विदाउट गिविंग। जब मोहब्बत होती है तो इंसान बुढ़ापे में रिटर्न के बगैर भी दूसरे को मोहब्बतें देता जाता है। ये जो गिविंग की एंजॉयमेंट है ये कुछ और होती है। इसलिए बुढ़ापे में एक दूसरे की कोताहियों से, कमजोरियों से दरगुजर करना और बर्दाश्त कर लेना, इसलिए शरीयत ने रहमत का लफ्ज इस्तेमाल किया। कहते हैं कि ए गुड मैरिज इज द यूनियन ऑफ टू फॉर गिवर्स, यानी बीवी खाविंद की कोताहियों से दरगुजर करे, खाविंद बीवी की कोताहियों से दरगुजर करे। फिर शरीयत ने कहा लितस्कुनु इलैहा, ताकि तुम सुकून पाओ। अब ये सुकून जो है इंसान को तब मिलता है जब दोनों नेक बनकर एक दूसरे के साथ मोहब्बत भरी जिंदगी गुजारते हैं। यहां बाद मुफस्सरीन ने एक अजीब नुक्ता लिखा है, वो कहते हैं कि अरबी जुबान में हर हर्फ के ऊपर एक हरकत होती है, जम्मा फतहा कसरा। हम उर्दू में कह देते हैं जबर जेर और पेश, और जिस पर कोई हरकत ना हो उसको कहते हैं कि इसके ऊपर सुकून है। तो इसका मतलब ये कि सुकून जिंदगी में हो, गोया मियां बीवी ये अहद करें कि हम एक दूसरे के साथ एक बंधन में बंध गए, अब हम किसी गैर के साथ कोई हरकत नहीं करेंगे जो हमारी जिंदगी को खराब करे, हम एक दूसरे के लिए मखसूस हो गए हैं, बुकिंग हो गई है हमारी एक दूसरे के लिए। अगर इस सुकून को उर्दू का लफ्ज समझ लें तो उर्दू में कहते हैं खुशी होना, दिल में परेशानी का ना होना, उसको सुकून कहते हैं। यानी खामिद इतना अच्छा बने कि बेगम बेगम बन जाए और बीवी इतनी अच्छी बने कि मर्द उसका हमदर्द बन जाए, दोनों की जिंदगी बंदगी बन जाए, इसको सुकून कहते हैं। इसलिए शरीयत ने कहा कि घर में सुकून मिलता है, बीवी से सुकून मिलता है, रात में सुकून मिलता है। वजअल अल-लैल सकना, बीवी के बारे में फरमाया लितस्कुनु इलैहा, घर के बारे में फरमाया वसकंतुम फी मसाकिनकुम। तो इंसान अगर पुरसुकून जिंदगी गुजारना चाहता है अपने घर में अपनी बीवी के साथ दिन रात का वक्त गुजारे, तब उसको पुरसुकून जिंदगी गुजर सकती है। जो शादीशुदा लोग सड़कों पर चौराहों में सुकून ढूंढते फिरते हैं वो बेचारे काबिले रहम होते हैं, उनको शैतान ने बहकाया होता है, वो धोखा खाए हुए लोग होते हैं। भला सड़कों पे सुकून कहाँ मिलता है? हवस मिलती है, हसरत मिलती है, परेशानी मिलती है, अल्लाह के यहां नाकामी मिलती है। सुकून तो मिलता है उस तरीके से जिंदगी गुजारने पर जो तरीका हमें शरीयत ने बताया है। चुनाचे कुरान मजीद की तालीमात पर गौर करें तो शरीयत ने कहा हुन्न लिबासुल्लकुम व अंतुम लिबासुल्लहुन। खाविन बीवी का लिबास है और बीवी खाविन के लिए लिबास है। अब देखो ये खूबसूरती है शरीयत की कि एक लफ्ज में मियां बीवी के ताल्लुक को डिफाइन कर दिया गया। दुनिया के बड़े बड़े अदीबों से पूछा गया कि मियां बीवी के ताल्लुक को तुम जरा कलम के जरिए से वाज़ह करो, तो किसी ने कहा मियां बीवी जिंदगी के दो साथी हैं, किसी ने कहा गाड़ी के दो पहिए हैं, किसी ने कुछ कहा, किसी ने कुछ कहा, मगर जो उनके दरमियान सही ताल्लुक था उसको वो फिक्रों में भी वाज़ह ना कर सके। कुरान मजीद की खूबसूरती देखिए, एक फिक्रा नहीं, एक लफ्ज के अंदर हकीकत खोल दी। खाविंद को बीवी का लिबास कहा, बीवी को खाविंद का लिबास कहा। नुक्ता क्या है कि लिबास से इंसान के ऐब छुपते हैं, बीवी के ऐब खाविंद की वजह से छुपते हैं, खाविंद के ऐब बीवी की वजह से छुपते हैं। फिर सर्दी गर्मी में इंसान कपड़ों से अपना बचाव करता है, इसी तरह जिंदगी की सर्दी गर्मी में बीवी खाविंद के जरिए से प्रोटेक्शन लेती है, खाविंद को बीवी के जरिए से प्रोटेक्शन होती है। फिर इंसान कपड़े पहनता है तो खूबसूरत नजर आता है। औरत की तो बात ही और है कि अल्लाह ने उसमें बहुत हया रखी होती है। मर्द ही को सोच लें कि अगर उसको कोई कह दे कि हम तुम्हें बेलिबास कर देंगे तो मर्द का जी चाहता है कि जमीन फट जाती, मैं अंदर उतर जाता इससे पहले कि मेरा लिबास कोई मेरे जिस्म से उतारे। तो लिबास के बगैर इंसान दूसरे के सामने आना गवारा नहीं करता, लिबास से उसको जीनत मिलती है। तो मियां बीवी भी एक दूसरे का लिबास हैं, एक दूसरे की जीनत हैं। और फिर एक और अच्छा और खूबसूरत माना मुफस्सरीन ने यह भी बयान किया कि इंसान के जिस्म के सबसे ज्यादा करीब उसका लिबास होता है। आप गौर करें तो लिबास से ज्यादा तो इंसान के करीब और कुछ नहीं होता। लिबास जिस्म के साथ चिपका हुआ होता है, इस तरह जिस्म साथ होता है। तो शरीयत ने कहा कि देखो जिस तरह लिबास तुम्हारे जिस्म के करीब है, इस तरह शादी होने के बाद मियां खाविंद के, मियां बीवी के इतना करीब और बीवी खाविंद के इतना करीब, दोनों लिबास की तरह एक दूसरे के साथ इकट्ठे हैं, दोनों एक हैं। इसलिए कहते हैं कि चेन्स डू नॉट होल्ड ए मैरिज टुगेदर, इट इज थ्रेड्स, hundreds of tiny threads which sew husband and wife together through years. साल गुजरते हैं, मियां बीवी एक दूसरे के साथ मोहब्बतों भरी जिंदगी गुजारते गुजारते तो ये सुई धागे के जैसे टांके लग जाते हैं और चीज जुड़ जाती है, इस तरह मियां बीवी के दिल जुड़ जाते हैं। शादी में ये कोताही की जाती है कि खाविंद चाहता है बस बीवी आइडियल हो और अपनी जिम्मेदारियां पूरी करे, खुद नहीं सोचता कि मुझे भी तो आइडियल बनना चाहिए और मुझे भी तो बीवी की जरूरियात को पूरी करनी चाहिए। तो ये जो होता है ना कि दूसरे से एक्सपेक्टेशन ज्यादा रखना और खुद ना करना, ये शादी के फेलियर का बड़ा सबब होता है। इसलिए कहते हैं कि सक्सेस इन मैरिज डज नॉट मेयरली कम थ्रू फाइंडिंग द राइट मेट बट थ्रू बीइंग द राइट मेट। हम शादी के बाद अच्छे साथी खुद बनेंगे तो फिर दूसरा भी इंसान अच्छा बन जाएगा। अल्लाह अकबर कबीरा। तो ये शादी जब नाकाम होती है तो शादी नाकाम नहीं होती, लोग नाकाम होते हैं, दो बंदे नाकाम हो जाते हैं अपनी जिंदगी के मकसद में। इसलिए मियां बीवी एक दूसरे के साथ मोहब्बत प्यार की जिंदगी गुजारें। हमारे हजरत मुर्शिद आलम रहमतुल्लाह अलैह फरमाया करते थे, जहां मोहब्बत मोटी होती है वहां ऐब पतले होते हैं, और जहां मोहब्बत पतली होती है वहां ऐब मोटे होते हैं। जब मोहब्बत कमजोर होती है तो खाविंद को बीवी में बहुत कोताहियां नजर आती हैं और बीवी को खाविंद में बहुत कोताहियां नजर आती हैं। इसलिए कोशिश ये करें कि ये मोहब्बत मजबूत हो ताकि कोताहियां नजर ही ना आए और इंसान प्यार की जिंदगी गुजारे। कहते हैं कि एक शख्स था जिसका नाम था मजनून। वैसे तो कैस इसका नाम था, कैस कहते हैं अकलमंद को। तो ये अकलमंद नौजवान था मगर एक लड़की पर फरेफ्ता हो गया जिसका नाम लैला था। ऐसा दिल दे बैठा कि बेचारा अपने आप से ही गया, हर वक्त लैला की ख्याल, लैला की सोच, लैला की बातें। चुनाचे इसके तज़किरे बहुत लोगों में मशहूर हो गए। तो एक हाकिम में वक्त था, उसने जब ये सब स्टोरी सुनी तो उसने कहा कि मैं लैला को बुला के देखूं तो सही कि वो कितनी खूबसूरत है जो एक मर्द उसके ऊपर इतना आशिक हो गया। जब उसने उसको बुलाया तो देखा कि वो तो आम एवरेज लड़की की तरह थी। तो उसने उसे कहा कि तू इतनी खूबसूरत तो नहीं है। तो फारसी में शायर ने इसको यूं कहा कि अज दिगर खूबां तू अफजू नेस्ती, कि तू बाकी नाजनीनों से ज्यादा खूबसूरत नहीं, गुफ्त खामश क्यों तू मजनू नेस्ती। लैला ने जवाब दिया, खामोश रहो, ये बात तुम इसलिए कर रहे हो कि तुम मजनू नहीं हो, मेरा हुस्न देखने के लिए मजनू की आंख चाहिए। तो बात तो उसने बहुत सच्ची की कि मजनू की आंख से अगर बीवी को देखो तो बीवी लैला नजर आएगी, फिर बीवी मिस यूनिवर्स नजर आएगी, फिर बीवी कायनात की सबसे ज्यादा खूबसूरत अजीम हस्ती नजर आएगी। आंख में मोहब्बत होनी चाहिए। इसलिए शरीयत कहती है कि मोहब्बत एक दूसरे के साथ हो तो फिर ऐब पतले हो जाते हैं। एक मर्तबा मजनू को उसके बाप ने कहा, बेटा तेरी वजह से मेरी बहुत बदनामी हुई, चल मैं तुझे हरम ले जाता हूं, तू वहां चल के तौबा कर ताकि ये सब बदनामियां खत्म हो जाएं। तो मजनू अपने वालिद के साथ हरम शरीफ चला गया। खिलाफे काबा पकड़ के बाप साथ खड़ा है तो मजनू ने दुआ मांगनी शुरू की। अब वालिद ने तो ये कहा था कि दुआ मांग और लैला की मोहब्बत से हमेशा के लिए जान छुड़ा। तो मजनू ने गिलाफ़ काबा पकड़कर दुआ मांगी, इलाही इलाही तुबतु मिन कुल्लिल मासी वलाकिन हुब लैला ला अतूबो। ए अल्लाह, मैं हर गुनाह से तौबा करता हूं मगर लैला की मोहब्बत से तौबा नहीं करता। और साथ ये भी कहा कि इलाही ला तसलुबनी हुब्बहा अबदा, ए अल्लाह इसकी मोहब्बत कभी मेरे दिल से ना निकालना وَيَرْحَمَ اللَّهُ عَبْدًا قَالَ آمِينَا، اور اللہ میری دعا پر جو آمین کہہ دے اس بندے کے گناہ بھی معاف کر دینا۔ تو جب محبت ہوتی ہے تو انسان کی آنکھ کچھ اور دیکھتی ہے۔ شریعت نے ہمیں یہ کہا کہ میاں بیوی ایک دوسرے کو مجنو اور لیلا کی آنکھ سے دیکھیں تو غلطی کوتاہیاں نظر ہی نہیں آئیں گی اور ایک دوسرے کے ساتھ اچھی زندگی گزرے گی۔ اسی لیے حدیث مبارکہ میں آتا ہے کہ اللہ رب العزت نے اما حوا کو آدم علیہ السلام کی پسلیوں سے پیدا کیا۔ اللہ اکبر، نبی علیہ السلام نے بتلایا۔ یہاں نقطے کی بات یہ ہے کہ سر سے نہیں بنایا کہ اس کو سر پہ نہ بٹھا لینا، اور پاؤں سے نہیں بنایا کہ اس کو پاؤں کی جوتی نہ سمجھ لینا۔ اللہ نے پسلی سے عورت کو بنایا کہ یہ تمہارے دل کے قریب رہے اور تم اس سے محبت بھری زندگی گزارو۔ اس لیے کہتے ہیں کہ ٹرو لو ڈز ناٹ کنسسٹ آف ہولڈنگ ہینڈز، اٹ کنسسٹ آف ہولڈنگ ہارٹس ٹوگیدر۔ دل جڑتے ہیں تو گھر آباد ہو جاتے ہیں، جس طرح اینٹیں جڑتی ہیں تو مکان بن جاتے ہیں۔ پھر شریعت نے دیکھو ایک اور خوبصورت اصول بنایا، الرجال قوامون علی النساء، کہ اللہ نے گھر کے اندر مرد کو قوام بنایا ہے، امیر بنایا ہے۔ جس طرح ایک آفس ہو، چند بندے کام کرتے ہوں تو ایک کو مینیجر بنا دیتے ہیں، تو شریعت نے بھی مرد کو گھر کا مینیجر بنا دیا اور بیوی کو کہا کہ تم اس کی ماتحت ہو، اس کی بات مان کر چلو گی تو تمہاری زندگی میں برکتیں ہوں گی۔ آج ایک بڑی غلطی گھروں میں یہ بھی ہوتی ہے کہ عورت چاہتی ہے کہ حکومت میری ہو، بات میری چلے، خاوند میری انگلیوں کے اشاروں پہ ناچے۔ یہ ایک بہت بیوقوفی والی سوچ ہے، جس کو رب نے ذمہ دار بنایا تو برکتیں تو اب اسی کے ساتھ ہیں۔ اس لیے ایک دوسرے کے ساتھ آرگومنٹس کرنا اور اپنی برتری کو ثابت کرنے کی کوشش کرنا، میرے فیصلے زیادہ بہتر ہوتے ہیں، میں زیادہ پڑھی لکھی ہوں، میں زیادہ اچھی ہوں، میرا آئی کیو لیول، یہ سب بے وقوف کی باتیں ہیں۔ بھئی آپ سب کچھ ہو مگر وہ مرد آپ کا امیر ہے، اور مامور کی کامیابی امیر کی اطاعت میں ہوتی ہے۔ اللہ تعالیٰ تو یہ دیکھیں گے کہ تم نے خاوند کی فرم برداری کتنی کی۔ اس لیے لائف از شارٹ، ڈونٹ میک اٹ شارٹر بائی آرگومنٹس۔ کیا ضرورت ہے جھگڑوں میں پڑنے کی، پرسکون زندگی گزاریں۔ ایک واقعہ سن لیجئے، خالد رضی عنہ ایک صحابی ہیں، ان کی بیوی کا نام ہے رملہ، اور یہ رملہ حضرت زبیر لانو کی بیٹی تھیں، عبداللہ ابن زبیر لانو کی بہن تھیں۔ اسماء رضی اللہ عنہ جو صدیق اکبر لانو کی بیٹی ہیں، یہ ان کی بیٹی تھیں۔ چنانچہ رملہ اور خاوند آپس میں اچھی زندگی گزار رہے تھے، مگر ان کے خاوند خالد لانو کو عبداللہ ابن زبیر لانو سے کوئی رنجش تھی۔ وہ کہتے تھے کہ اس کی طبیعت میں سختی زیادہ ہے، یہ دوسرے بندے کی بات کو وزن نہیں دیتے۔ چنانچہ ایک موقع پہ دونوں اکٹھے تھے گھر میں، یعنی خالد لانو بھی تھے اور عبداللہ ابن زبیر لانو بھی آ گئے، تو دونوں میں کچھ بات ہوئی تو خالد رضی اللہ عنہ نے کچھ غصے سے اپنے جذبات کا اظہار کر دیا۔ عبداللہ ابن زبیر نے جواب بھی دیا، تو گویا دو مردوں کے درمیان کچھ ہاٹ ورڈز جو تھے وہ ایکسچینج ہوئے۔ رملہ خاموشی کے ساتھ ایک طرف بیٹھی رہی۔ جب عبداللہ ابن زبیر چلے گئے تو خاوند نے بیوی کو کہا کہ تمہارا خاوند اور تمہارا بھائی آپس میں بحث کر رہے تھے اور تم آرام سے ایک طرف بیٹھی رہی، کیا مسئلہ تھا؟ تو رملہ نے کہا ہم عورتیں ہیں، اللہ نے ہمیں پھول بنایا ہے کہ تاکہ ہمارے خاوند ہماری خوشبو سے لذت اٹھائیں، ہمیں ان جھگڑوں میں پڑنے کی کیا ضرورت ہے۔ اتنا خوبصورت جواب تھا کہ خاجلانو اٹھے اور انہوں نے بیوی کے ماتھے پہ بوسہ دیا اور ان کا غصہ ہی ختم ہو گیا۔ تو عورتوں کو تو ان جھگڑوں میں اور ان چیزوں میں پڑنے کی ضرورت ہی نہیں ہے، خاوند کا دل جیتیں، محبتوں بھری زندگی گزاریں اور اللہ کی مقبول بندی بن کر وقت گزاریں۔ قرآن مجید پر نظر دوڑائیے تو قرآن مجید نے ایک اور خوبصورت اصول بتایا، فرمایا وَعَاشِرُوهُنَّ بِالْمَعْرُوفِ، کہ خامدو تم اپنی بیویوں کے ساتھ اچھے سلوک کی زندگی گزارو۔ مفسرین نے لکھا ہے کہ اللہ رب العزت نے بیویوں کی سفارش کی ہے خامدوں کو، اور نبی علیہ السلام نے بھی سفارش فرمائی۔ اس لیے حدیث پاک میں آتا ہے کہ جب نبی علیہ السلام دنیا سے تشریف لے جانے لگے تو آخری بات آپ نے فرمائی وَمَا مَلَكَتْ اَيْمَانُكُمْ، اپنے ماتحتوں کا خیال رکھنا، اور ماتحتوں میں بیوی کا سب سے پہلا نمبر ہوتا ہے۔ تو گویا بیوی کے لیے دو بڑی بڑی سفارشیں ہیں، ایک اللہ کی سفارش ہے اور ایک رسول اللہ صلی اللہ علیہ وسلم کی سفارش ہے۔ اب جس کے دل میں اللہ کی قدر ہے، نبی علیہ السلام کی قدر ہے، وہ تو اس سفارش کا خیال رکھے گا اور اس کی وجہ سے اپنی بیوی کو بہت محبتیں دے گا، بہت پیار سے رکھے گا، ہر وقت کی ڈانٹ ڈپٹ، ہر وقت کی سختی، ہر وقت کی بے رخی کی باتیں وہ کبھی بھی ایسا نہیں کرے گا، بلکہ محبت پیار سے رکھے گا کہ میرے مالک نے بھی سفارش کی اور میرے آقا نے بھی سفارش کی، اور جو آج اس سفارش کا لحاظ نہیں کرے گا کل قیامت کے دن اللہ کی رحمت کا وہ حصہ نہیں پا سکے گا کہ میرے بندے تم نے میری سفارش کا دنیا میں لحاظ نہ کیا، اب میں تمہارے ساتھ نرمی کا معاملہ کیوں کروں۔ حضرت تھانوی رحمت اللہ نے واقعہ لکھا ہے، ایک بندے کی بیوی سے بڑی غلطی ہو گئی، چاہتا تو طلاق دے دیتا، گھر بھیج دیتا، مگر اس نے دیکھا کہ بیوی بہت زیادہ ریپینٹ کر رہی ہے تو اس نے اس کو اللہ کے لیے معاف کر دیا۔ کچھ عرصے بعد یہ خامن کی وفات ہوئی، خواب میں کسی نے دیکھا تو پوچھا کیا ہوا، تو اس نے کہا کہ اللہ کے حضور پیشی ہوئی، اللہ رب العزت نے فرمایا تم نے اپنی بیوی کو میری بندی سمجھ کے معاف کیا تھا، آج میں تمہیں اپنا بندہ سمجھ کے معاف کر دیتا۔ تو ہم ایک دوسرے کی غلطیوں سے درگزر کریں گے، اس کے بدلے اللہ ہماری غلطیوں سے درگزر فرمائیں گے۔ تو کامیاب ازدواجی زندگی کے لیے دو نقطے کی باتیں ذرا ذہن میں رکھ لینا، ایک تو یہ کہ شادی کے بعد میاں بیوی کو اپنی ایک لینگویج ڈیولپ کر لینی چاہیے، اس کو کہتے ہیں لینگویج آف میرج، ایک دوسرے کو محبت کی نظروں سے دیکھنا، مسکرا کے دیکھنا، پیار بھرے لفظ ایک دوسرے کو ایکسچینج کرنا، اشارے کرنا، یہ سب کے سب مل ملا کر ایک لینگویج بنتی ہے جس کو لینگویج آف میرج کہتے ہیں۔ جس میاں بیوی کے درمیان یہ لینگویج ڈیولپ نہیں ہوئی، ان کی زندگی کبھی پرسکون نہیں گزر سکتی۔ تو ایک تو میاں بیوی میرج کی لینگویج کو ڈیولپ کریں، اشارے کنائے ہوں۔ میاں بیوی کے اشارے کنائے تو ایسے ہوتے ہیں کہ شاعر نے لکھ دیا میاں نے عاشق و معشوق رمزیست، کرامن کاتبین را ہم خبر نیست، کہ میاں بیوی کے درمیان ایسے اشارے ہوتے ہیں کہ فرشتوں کو بھی پتہ نہیں چلتا، وہ میسج پاس آن کر جاتے ہیں۔ تو ایک تو اس لینگویج کا ڈیولپ ہونا ضروری ہے، اور دوسرا جیسے آپ مختلف مضمون سکول میں پڑھتی ہیں، سائنس کا مضمون، کیمسٹری کا مضمون، فزکس کا مضمون، تو آج آپ کو ایک مضمون پڑھائیں जिसको कहते हैं अरिथमेटिक ऑफ मैरिज। अरिथमेटिक ऑफ मैरिज यानी शादी का ये अलजबरा है। इस अलजबरे का कानून क्या है कि 1+1 इज एवरीथिंग, यानी मियां और बीवी दोनों इकट्ठे हैं तो सब कुछ है, और 2-1 इज नथिंग, कि अगर दो हैं मगर अलग एक को कर दें तो पीछे कुछ भी नहीं बचता। तो ये अरिथमेटिक की इक्वेशन याद कर लें कि 1+1 इज एवरीथिंग और 2-1 इज नथिंग। अब लुब्बे लुबाब आज की गुफ्तगू का कि अगर मियां बीवी चाहते हैं कि एक दूसरे के साथ पुरसकून अज़दवाजी जिंदगी गुजारें तो उसका तरीका यह है कि दोनों अल्लाह के फर्मा बरदार बंदे बनकर जिंदगी गुजारें। ये उसूल याद रखना, जो खुदा का फर्मा बरदार नहीं वो बंदों का फर्मा बरदार कभी नहीं बन सकता, जो खुदा का वफादार नहीं वो बंदों का वफादार कभी नहीं बन सकता। इसीलिए जो नेक नहीं होते खाविंद बीवियों के सामने झूठ बोलते हैं, सब्ज बाग दिखाते हैं, उल्टे सीधे बहाने बनाते हैं, अंधेरे में उसको रखते हैं और कस्में खाकर कहीं ना कहीं अपनी इन्वॉल्वमेंट की जिंदगी गुजार रहे होते हैं, और जो बीवियां नेक नहीं होती वो खाविंद के नाक के नीचे दिया जला रही होती हैं, खाविंद के पास रहते हुए उससे मुनाफकत कर रही होती हैं। तो असल चीज ये है कि हम अल्लाह के बंदे बनेंगे तो एक दूसरे के साथ भी हम पुरखलूस जिंदगी गुजार सकेंगे। लिहाजा अज़दवाजी जिंदगी कामयाब गुजारने के लिए दोनों नेक बन जाएं तो मोहब्बतें गहरी हो जाती हैं। शरीयत ने भी कहा अत्तय्यबात लित्तय्यबीन वत्तय्यबून लित्तय्यबात। औरत इस चीज को समझने की कोशिश करे कि नेकी के अंदर मकनातीसियत होती है। जिस तरह मकनातीस मजबूत हो तो लोहे के टुकड़े को खींच के चिपका लेता है, औरत के अंदर अगर नेकी होगी तो खामिद को खींच के वो चिपका लेगी, मकनातीस बन जाएगी। इसलिए अंग्रेजी के दो लफ्ज हैं, एक है नो, एन ओ नो, इसका मतलब होता है नहीं, और एक है के एन ओ डब्ल्यू नो, इसका मतलब होता है जानना। तो उसूल याद रखें कि नो अल्लाह नो पीस, जिनकी जिंदगी में अल्लाह का तसव्वुर नहीं, वो मनमर्जी करते हैं, नफ्स की जिंदगी गुजारते हैं, उनकी जिंदगी में नो पीस, अमन आ ही नहीं सकता। नो अल्लाह, के एन ओ डब्ल्यू, अल्लाह को जानोगे तो यू विल नो पीस, फिर तुम्हें अल्लाह ताला अमन की जिंदगी भी अता फरमा देंगे। तो नेकी पे अगर मियां बीवी मुत्तफिक हो जाएं तो जिंदगी पुरसकून गुजरती है। औरतों को चाहिए खुद भी नेक बने, घर के माहौल को भी नेकी वाला बनाएं, अपने मियां को भी नेकी की तरफ खींच लें। जितना वो अल्लाह के करीब होता जाएगा उतना अपनी बीवी को भी दिल के करीब करता चला जाएगा। इसलिए कहने वाले ने कहा कि पेशानी बगैर झूमर के भी अच्छी लग सकती है अगर इस पर सजदों के निशान हो, आंखें बगैर सुरमे के खूबसूरत लग सकती हैं अगर इनमें हया हो, पलकें बगैर मस्कारे के अच्छे लग सकती हैं अगर शर्म से झुकी हुई हो, और कद बगैर हील वाली जूती के भी ऊंचा हो सकता है अगर इंसान की शख्सियत में बुलंदी हो। अपनी शख्सियत में बुलंदी पैदा करें, अपने अखलाक किरदार के अंदर अजमत पैदा करें, ये असल हुस्न है जो पूरी जिंदगी इंसान के पास रहता है। मैं बात को खत्म करता हूं एक शायर के अशार पर, क्या अच्छे शेर उसने कहे, अगर तुम हुस्न चाहो तो मेरे चेहरे पे मत जाओ, अगर तुम हुस्न चाहो तो میرے چہرے پہ مت جاؤ کہ چہرے بجھ بھی جاتے ہیں، میری قامت کو مت دیکھو کہ قامت ٹوٹ جاتی ہے، طلب ہے حسن کی تو پھر میری گہرائی میں جھانکو۔ میرے اندر جو انسان ہے وہ سب سے خوبصورت ہے، کہ جو اندر کا انسان ہے جب یہ خوبصورت بن جاتا ہے تو پھر انسان آپس میں بھی ایک دوسرے کے ساتھ محبتوں بھری زندگی گزارتا ہے اور اللہ کا بھی مقبول اور پسندیدہ بندہ بن جاتا ہے۔ وآخر دعوانا ان الحمد للہ رب العالمین۔ تھوڑی دیر کے لیے مراقبہ کر لیجئے، آنکھوں کو بند کر لیجئے، سر کو جھکا لیجئے، دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ رب العزت کی یاد میں ڈوب جائیے۔ لا الہ الا اللہ محمد رسول اللہ۔ دعا کر لیجیے۔
بسم اللہ الرحمن الرحیم۔ سبحان الملک الاعلی الوہاب، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم۔ لا احصی ثناء علیک انت کما اثنیت علی نفسک، رب اغفر وارحم وانت خیر الراحمین۔ لا الہ الا اللہ الحلیم الکریم، سبحان رب العرش العظیم، والحمد للہ رب العالمین۔ نسألک موجبات رحمتک وعزائم مغفرتک والغنیمۃ من کل بر والسلامۃ من کل اسم، لا تدع لنا ذنبا الا غفرته، ولا هما الا فرجته، ولا حاجة هي لك الا قضيتها، يا ارحم الراحمين يا ارحم الراحمين يا ارحم الراحمين۔ پیارے اللہ، ہم ظاہر میں آپ کے بندے اور بندیاں ہیں، حقیقت میں نہایت گندے ہیں۔ اللہ ہمارے دلوں کی گندگی کو دور فرما، ہمیں اپنی بندگی کا سلیقہ عطا فرما، شرمندگی والے کاموں سے ہماری حفاظت فرما۔ رب کریم، آج کی اس محفل میں رب کریم جو کچھ کہا گیا یا اللہ سن کر آپ نے ہمارے دلوں کے بجھے ہوئے چراغ کو روشن فرما دیا، یا اللہ عمل کی توفیق دے کر یا اللہ ہمارے اجڑے ہوئے چمن کو بھی پربہار بنا دیجئے۔ رب کریم مہربانی کا معاملہ فرما دیجئے۔ پیارے اللہ، ان تعلیمات کو پوری دنیا میں عام کرنے کی توفیق عطا فرما دیجئے۔ یا اللہ، ان پر سچے صحیح معنی میں عمل کی توفیق عطا فرما دیجئے۔ یا اللہ، ہماری ازدواجی زندگی جو آپس میں روٹھی روٹھی ہے، اجڑی اجڑی ہے، یا اللہ اس کو آباد فرما دیجئے۔ رب کریم آباد فرما دیجئے۔ یا اللہ، ہماری زندگی کو عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ اور اللہ کے محبوب صلی اللہ علیہ وسلم کی ازدواجی زندگی کا نمونہ بنا دیجئے۔ یا اللہ، ان تعلیمات سے ناواقفیت کی وجہ سے ہمارے گھر جہنم کے نمونے بنے ہوئے ہیں، یا اللہ ان پر عمل کی برکت سے اللہ جنت کے نمونے بنا دیجئے۔ یا اللہ، جنت کے نمونے بنا دیجئے۔ یا اللہ، زندگی کے ازدواجی زندگی کے 50-50-60 سال گزرنے کے باوجود یا اللہ آج تک محبتیں ویسی نہ ہو سکی قائم جس طرح ہونی چاہیے تھی۔ یا اللہ، ہم بہت بڑے مجرم ہیں، اللہ ہمیں معاف فرما دیجیے۔ اللہ آپ ہمیں معاف فرما دیجیے۔ اللہ آپ ہمیں معاف فرما دیجیے اور عمل کی بے انتہا کوشش کرنے کی توفیق عطا فرما دیجیے۔ رب کریم، ہم عاجز مسکین بندے ہیں، کمزور ہیں۔ یا اللہ، عمل کی توفیق آپ ہی دیں گے تو ہوپ ملے گی۔ رب کریم توفیق دے دیجئے، رب کریم توفیق دے دیجئے۔ یا اللہ، زندگی گزر چکی، سجدوں میں سوائے ٹکر مارنے کے کچھ نہ ملا۔ یا اللہ، تلاوت بے حلاوت ہے، ذکر بے سرور ہے۔ یا اللہ، نمازیں بے لطف ہیں۔ یا رب کریم، تلاوت کی حلاوت عطا فرما، ذکر کا سرور عطا فرما۔ یا اللہ، طاعت کی لذت عطا فرما۔ یا اللہ، ہمارے ظاہر کو حضور پاک صلی اللہ علیہ وسلم کی سنتوں سے منور فرما اور ہمارے باطن کو اپنی معرفت کے نور سے جگمگا دیجئے۔ رب کریم، اپنی محبت عطا فرما دیجئے۔ یا اللہ، رمضان مبارک کا قیمتی عشرہ، پہلا گزر چکا، دوسرا گزر چکا، تیسرا بھی ہاتھوں سے نکلا جا رہا ہے۔ یا اللہ، اس کی برکتیں عطا فرما دیجئے۔ یا اللہ، ہمیں جہنم سے بخشے بخش، یا اللہ، ہمیں اپنے عذاب سے اور ناراضگی سے بخشے بخشائے بندوں میں شامل فرما لیجئے۔ رب کریم، اپنا قرب عطا فرما دیجئے۔ یا اللہ، رمضان مبارک کے اس آخری عشرے کے اندر یا اللہ، اپنا قرب خاص عطا فرما دیجئے۔ یا اللہ، اعتکاف کی ان مبارک دعاؤں میں، یا اللہ، ان مجالس کے اندر یا اللہ، ہمیں قرب خاص عطا فرما دیجئے۔ یا اللہ، ہماری اعتکاف، اس زندگی کی اس اعتکاف کو ہماری زندگی کا حسین اعتکاف بنا دیجئے۔ یا اللہ، اس رمضان کو زندگی کا حسین رمضان بنا دیجئے۔ یا اللہ، زندگی کا قیمتی حصہ ہم نے آپ کی نافرمانیوں میں گزار دیا۔ یا اللہ، جو زندگی کے دن بچے ہیں، اللہ، فرما برداری میں گزارنے کی توفیق عطا فرما۔ یا اللہ، آنے والی زندگی کو گزری ہوئی زندگی کا کفارہ بنا، آنے والے ایام کو گزرے ایام سے بہتر بنا۔ پیارے اللہ کب تک پھیکی پھیکی زندگی گزارتے رہیں گے؟ یا اللہ اب تو محبت و بھری زندگی گزارنے کی توفیق عطا فرما. پیارے اللہ اپنی سچی محبت دے دیجیے, اللہ اپنی سچی معرفت دے دیجیے. یا اللہ آپ ناراض نہ ہوئیے, یا اللہ آپ ہم سے ناراض ہو گئے ہیں اور آپ کو ناراض ہونے کا حق ہے. یا اللہ ہم کھاتے آپ کا دیا ہوا ہیں, پیتے آپ کا دیا ہوا ہیں, رہتے آپ کی سرزمین پر ہیں, پیارے اللہ پھر بھی آپ کی نافرمانی کر رہے ہیں. یا اللہ آپ کتنے حلیم ہیں, اس سب کے باوجود آپ ہمیں برداشت کیے ہوئے ہیں. رب کریم اے حلیم رب, آپ کا آپ کے حلم کا واسطہ. اے غفور رب, آپ کو غفوریت کا واسطہ. اے رحیم رب, آپ کو آپ کی رحیمیت کا واسطہ. یا اللہ ہمیں اپنا بنا لیجئے, اللہ ہمیں اپنا بنا لیجئے. یا اللہ آپ نے تو خود فرمایا وصلح خیر, صلح کے اندر خیر ہے. اللہ جب صلح کرنے بیٹھے ہیں, اللہ ہماری صلح کو قبول فرما لیجیے. اللہ ہماری صلح کو قبول فرما لیجیے. یا اللہ ہم رمضان کے فقیر بن کر بیٹھے ہیں. یا اللہ ہم نے دیکھا دروازوں پہ جب فقیر آتے ہیں تو چھوٹے چھوٹے بچے بھی ماں باپ سے درخواست کرتے ہیں, امی یہ رمضان کا فقیر ہے, یہ خالی ہاتھ نہ لوٹے. پیارے اللہ رمضان کے فقیر کو خالی ہاتھ نہیں لوٹایا جاتا. اللہ رمضان مبارک کے مہینے میں آپ سے بھیک مانگ رہے ہیں, اللہ خالی ہاتھ تو لوٹائیے, اللہ خالی ہاتھ تو لوٹائیے, دے دیجئے اللہ, دے دیجئے. آپ نے تو فرمایا انما الصدقات للفقراء, صدقات تو فقراء کا حق ہیں. یا اللہ, اور آگے آپ نے تو فرمایا کہ اللہ غنی ہیں اور آپ فقراء اور محتاج ہیں. پیارے اللہ ہم فقراء ہیں, جب آپ نے ہمیں فقیر کہا تو اللہ صدقات بھی تو فقراء کے لیے ہوتے ہیں. اللہ اپنی محبت کا صدقہ دے دیجئے, اپنی معرفت کا صدقہ دے دیجئے, اللہ اپنے قرب کا صدقہ دے دیجئے, اپنے احسان کا صدقہ دے دیجئے, اللہ دے دیجئے. رب کریم آپ کے پاس نعمتوں کے خزانے ہیں اور ہمارے پاس, ہم فقیر ہیں. یا اللہ جب آپ کے پاس نعمتوں کے خزانے ہیں اور وہ آپ کے کسی کام کے نہیں ہیں, آپ نے بنائی ہیں دینے کے لیے, اللہ ہم بیٹھے ہیں لینے کے لیے, اللہ جی دے دیجئے. رب کریم محبت دے دیجئے, معرفت دے دیجئے, مقام احسان دے دیجئے, مقام ولایت دے دیجئے, مقام قرب دے دیجئے, رب کریم دے دیجئے. یا اللہ ان سب کے دینے سے آپ کا کچھ نہیں بگڑے گا, رب کریم ہمارا کام بن جائے گا. اللہ جی آپ ہمارا کام بنا دیجئے, اور اگر نہیں ملا تو یہ اللہ کام بگڑ جائے گا, جہنم کا ایندھن بن جائیں گے. اللہ جی معاف کر دیجئے, اللہ معاف کر دیجئے. یا اللہ عذاب کی آیتیں برحق ہیں, یا اللہ وعید برحق ہیں, لیکن پیارے اللہ رب کریم ہم پر اس چیز کا غلبہ ہے. پیارے اللہ آج تک کسی ماں نے باہوش و حواس اپنے بچے کو چولہے میں نہیں ڈالا, رب کریم دہکتے ہوئے تپتے ہوئے توے کے اوپر نہیں بٹھایا. رب کریم آپ 70 ماؤں سے زیادہ مشفق و مہربان ہیں. رب کریم آپ ہمیں اپنے جہنم میں کیسے ڈالیں گے؟ رب کریم آپ ہماری مغفرت فرما دیجئے, رب کریم اپنا قرب عطا فرما دیجئے. یا اللہ اس مجمع کے اندر نہ جانے کتنے دکھیارے, کتنے غم کے مارے بیٹھے ہوئے ہیں. یا اللہ یہ آوازیں پردے کے پیچھے جہاں مستورات میں جا رہی ہیں, یا اللہ ان کے دلوں کے اندر نہ جانے کیسی کیسی تمنائیں ہیں اور کیسے کیسے نیک مقاصد و ارادے ہیں. رب کریم آپ کے علاوہ کسی کے سامنے کہتے ہوئے فرماتی ہیں, رب کریم ان کی دلی تمناؤں کو پورا فرما. جن کو نکاح کی وہ زمانہ گزر چکا اور ان کی گود اولاد سے خالی ہیں, رب کریم کیسی حسرت و بھری ان کے دن اور رات گزرتے ہوں گے. یا اللہ ان کو نرینہ اولاد عطا فرما, یا اللہ نیک صالح اولاد عطا فرما. یا اللہ جو صاحب اولاد ہیں ان کی اولادوں کو فرما بردار بنا, ان کی آنکھوں کی ٹھنڈک بنا. رب کریم جو بچیاں یا اللہ عمر کو پہنچ چکی ہیں, یا اللہ عافیت کے ساتھ نیک صالح رشتے عطا فرما, نیک صالح جوڑے عطا فرما. رب کریم جو ماں باپ بوڑھے ہو چکے ہیں اور جوان بچے بچیاں گھروں میں ہیں, یا اللہ عافیت کے ساتھ ان کے کندھوں سے ان کے فرائض ادا کرنا آسان فرما. رب کریم رمضان مبارک کی قیمتی ایام گزر رہے ہیں, یا اللہ سحر افطار میں جو خدمت کی جماعت خدمت کرتی ہے, یا اللہ ان کی جھولیاں بھر دیجئے, یا اللہ بے انتہا قبول فرما لیجئے. پیارے اللہ مدارس دینیہ, مکاتب قرآنیہ, مساجد اسلامیہ اور وہ خانقاہیں جو اللہ سکھایا جاتا ہے, اور مراکز دعوت و تبلیغ کی اللہ پوری پوری حفاظت فرما. اقامت دین کے لیے جتنی کوششیں دنیا بھر میں ہو رہی ہیں, رب کریم عافیت کے ساتھ قبول فرما. یا اللہ مانگنا نہیں آتا بن مانگے عطا فرما, مانگنے کا ڈھنگ اور سلیقہ عطا فرما. وصلی اللہ تعالی علی خیر خلقہ محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین.